الكتاب وكفى وسلام على عباده الذين اصطفى اللهم صل على سيدنا محمد وعلى آل سيدنا محمد كما تحب وترضى حسب ما تحب وترضى أما بعد فأعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم والفجر وليال حشر والشفع والوتر صدق الله مولانا العظيم قرآن مجید کے تیسویں سپارے میں سورۃ الفجر ہے اس میں اللہ تعالیٰ نے کچھ چیزوں کی قسم اٹھائی ہے پہلی قسم اٹھائی فجر کی فجر سے کیا مراد ہے تو بعض لوگ یہ لکھتے ہیں کہ فجر سے مراد ہے دس ذی الحج یعنی بقری عید کا دن اس کو عربی میں یوم النحر کہتے ہیں اس دن کی فجر کی اللہ نے قرآن میں قسم اٹھائی یہ بقری عید کا جو دن ہوتا ہے اس کی جو فجر ہوتی ہے پورے سال میں یہی ایک دن ایسا ہے کہ اس کی کوئی رات نہیں ہے باقی پورے سال میں جتنے بھی دن ہیں تو ہر ایک دن کے ساتھ رات ہے اور دن یوں ملا کر 24 گھنٹے ہوتے ہیں لیکن پورے سال میں ایک دن ہے یوم النحر بقری عید کا دن ذی الحج کی 10ویں تاریخ کا دن تو اس کی کوئی رات ہی نہیں یہ ایک دن ایسا نرالا ہے کہ بغیر رات کا ورنہ ہماری اسلامی کیلنڈر میں رات پہلے ہوتی ہے دن بعد میں ہوتا ہے جیسے آج جمعہ کا دن ہے تو ابھی جو رات گزری وہ جمعہ کی رات اور آج جو رات آئی بھی وہ شنیچر کی رات آئی یہ پورے سال میں ہوتا ہے لیکن بقری عید کے دن ایسا نہیں ہوتا کیوں اس لیے کہ ایک دن پہلے 9 ذی الحج ہوتی ہے اس کو عربی میں یوم العرفہ کہتے ہیں اس دن حاجی لوگ عرفات کے میدان میں ہوتے ہیں اور یہ عرفات کا دن پورے سال میں ایسا دن ہے کہ اس کی 2 راتیں دن ایک رات دو یہ عجیب ہماری اسلامی ترتیب کہ عرفات کا دن اللہ کی طرف سے شریعت کے قانون میں ایسا دن ہے کہ اس کی 2-2 راتیں باقی پورے سال میں ہر دن کی 1 رات ہوتی ہے اور عرفہ کے دن کی 2 راتیں اسی لیے جو لوگ حج پڑھنے جاتے ہیں وہ ایک مسئلہ لوگوں کو ہم سناتے ہیں سمجھاتے ہیں وہاں بھی بتاتے رہتے ہیں بتاتے رہیں گے ہم کہ عرفہ کے دن سورج ڈوبنے تک عرفات کے میدان میں تھوڑی دیر کے لیے بھی آنا ضروری ہے سوال ہو جائے وہاں سے لے کر تھوڑی دیر کے لیے عرفات کے میدان میں آنا ضروری ہے تو اس کا حج ہو جائے گا چاہے ایمبولینس میں آئے چاہے ہیلی کاپٹر میں آ کے گزر جائے لیکن تھوڑی دیر کے لیے عرفات کا میدان یا اس کی ہوا میں آ جائے حج اس کا ہو جاتا ہے اگر کوئی آدمی سورج ڈوبنے تک عرفات میں نہیں آ سکا تو رات میں بھی آئے گا بعد والی رات میں صبح صادق تک تو بھی اس کا حج ہو جائے گا اس لیے کہ بعد والی رات بھی عرفہ کی رات ہے تو پورے سال میں 9 ذی الحج عرفہ کا دن ایسا ہے کہ اس کی 2 راتیں ایک پہلی رات ایک بعد والی رات اور 10 ذی الحج کی رات دن ایسا ہے کہ اس کی کوئی رات بھی نہیں ہے بغیر رات کا وہ دن اس لیے اللہ تعالیٰ نے ایک نرالا دن ہونے کی وجہ سے اس دن کی فجر کی قرآن میں قسم کھائی والفجر قسم ہے فجر کی یعنی ذی الحج کی 10ویں تاریخ جس کو قربانی کا دن کہتے ہیں اس دن کی فجر کی قسم بعض تفسیروں میں یہ لکھا ہے کہ یہاں فجر کی قسم جو اللہ تعالیٰ نے کھائی فجر کی نماز کی قسم مراد ہے کہ فجر کی نماز کی قسم، اس لیے کہ یہ نماز ہمارے دین میں بڑی اہم امپورٹنٹ نماز ہے اور لوگ اسی نماز میں زیادہ سستی کرتے ہیں. اللہ نے قسم کھا کے بتلایا ہے لوگوں، فجر کی نماز کو خوب پابندی کے ساتھ پڑھو، یہ اللہ کی نظر میں بڑی اہم نماز ہے. بعض تفسیروں میں ایسا لکھا ہے کیول فجر ہے جو قسم اللہ نے کھائی، اس سے مراد ہے نبی کریم صلی اللہ علیہ وسلم جس فجر میں پیدا ہوئے، حضور کی پیدائش صبح صادق کے وقت ہوئی تھی، تو کہا فجر کی قسم سے مراد نبی کریم صلی اللہ علیہ وسلم کی ذات ہے. اس لیے کہ پوری دنیا کے اندر کفر اور شرک کا اندھیرا تھا، ہر طرف اندھیرا اندھیرا، کفر کا شرک کا. اللہ تعالیٰ نے حضور کی شکل میں ایک صبح انسانوں کو عطا فرمائی کہ جس صبح کی برکت سے تمام گمراہیاں ختم ہو گئی، کفر شرک ختم ہو گیا، اور اللہ تعالیٰ نے دنیا کے اندر ایمان کی شمع، ایمان کی روشنی دنیا کے اندر جلائی. تو آپ صلی اللہ علیہ وسلم بھی اور آپ کی ذات بھی فجر اور صبح سے کوئی کم نہیں، بہت نرالی آپ صلی اللہ علیہ وسلم کی ذات ہے. اور ایسے دیکھنے جاؤ تو ہر دن کی صبح کی قسم بھی ہو سکتی ہے، اس لیے کہ ہر دن کی صبح انسانوں کے لیے ایک نیا میسج، نیا پیغام لے کے آتی ہے. جب رات کے بعد انسان صبح میں اٹھتا ہے تو سوچتا ہے آج مجھے دن میں کیا کیا کام کرنے ہیں، کون کون سے کام پورے کرنے ہیں، کون سی ذمہ داری ادا کرنی ہے. اور صبح میں انسان کا موڈ بھی بڑا فریش ہوتا ہے، ذکر کرتا ہے، تسبیح پڑھتا ہے، تلاوت کرتا ہے، پھر اپنے کام کاج پر نکلتا ہے. تو ہر فجر، ہر صبح ایک نیا سبق دیتی، ایک نیا میسج دیتی، کام کا نیا حوصلہ دیتی. اللہ تعالیٰ نے صبح کی قسم کھائی قرآن میں، والفجر، قسم ہے فجر کی. اس کے بعد دوسری قسم کھائی ولیالٍ عشر، دس راتوں کی قسم. اب یہ کون سی دس راتیں؟ تو بہت ساری تفسیروں سے بات نکلتی ہے کہ ذی الحج کے مہینے کی دس راتوں کی اللہ نے قسم کھائی. یہ ذی الحج کا مہینہ ابھی چل رہا ہے، پہلی ذی الحج سے لے کر دس ذی الحج بقرعید تک یہ دس راتوں کی اللہ تعالیٰ نے قرآن میں قسم کھائی. اس لیے ترمذی شریف میں ایک حدیث موجود ہے، نبی کریم صلی اللہ علیہ وسلم نے ارشاد فرمایا جس کا حاصل ہے ان دس راتوں میں عبادت کرنے کا ثواب شب قدر کے برابر ہوتا ہے. ہر رات میں، ہر دس میں سے ہر رات کے اندر عبادت کرنے کا ثواب شب قدر کی عبادت کے برابر ہوا کرتا ہے. اب ہم شب قدر کے لیے تو کتنی محنت کرتے، اور حدیث میں فرمایا ان دس راتوں میں بھی جاگنے کا ثواب ویسا ہی ہے، لہٰذا ابھی جو دس راتیں چل رہی ہیں عید تک، اس میں کچھ نہ کچھ زیادہ عبادت کرنی چاہیے، دعائیں بھی قبول ہوتی ہے اور ذکر بھی کرنا چاہیے. اور حدیث میں یہ فرمایا کہ ان دنوں میں روزہ رکھنا ایک سال کے روزے کے برابر ثواب رکھتا ہے. یہ نو دنوں کا روزہ ایک سال کے برابر، اور کم سے کم درجے کے اندر اتنا تو کر لو کہ بقرعید سے ایک دن پہلے یوم عرفہ ہوتا ہے تو اس یوم عرفہ کا روزہ رکھ لو. جیسے کہ اپنے انڈیا میں اس سال سنیچر کو بقرعید ہوتا ہے، تو جمعہ کے دن یوم عرفہ ہوگا یہاں کے حساب سے، تو اس دن کا ایک دن کا کم سے کم روزہ رکھ لو، تو اس میں ثواب بھی مل جائے گا عرفہ کا روزہ رکھنے کا. اور میں کہا کرتا ہوں کہ انسان کو فائدہ بھی ہو جائے گا، اس لیے کہ قربانی کے دن سے تو پھر بدن کے اوپر لوڈ بہت آئے گا قربانی کے گوشت کھانے کا، تو ایک دن پیٹ کو ذرا آرام مل جائے تو پھر دوسرے دن سے مشین اچھی طرح چل سکے، تو ثواب بھی ملے گا اور ہیلتھ اور تندرستی کے اعتبار سے بھی فائدہ ہو جائے گا. اور ایک سال کے روزے کے برابر کا ثواب، اور بعض روایتوں سے پتہ چلتا ہے کہ ایک سال آگے اور ایک سال پیچھے کتنے گناہ اللہ تعالیٰ اس روزے کی برکت سے معاف کر دیتے ہیں. اسی لیے یوم عرفہ کا یعنی بقرعید سے ایک دن پہلے کا کم سے کم یہ روزہ رکھنا چاہیے. اللہ تعالیٰ نے ان دس راتوں کی قسم کھائی، والفجر وليال عشر، قربانی کے متعلق حدیث میں آتا ہے صحابہ کرام نے پوچھا من اضاحی یا رسول اللہ، یہ قربانی کیا چیز ہوتی ہے؟ تو نبی کریم صلی اللہ علیہ وسلم نے فرمایا سنت ابیکم ابراہیم، یہ تمہارے ابا حضرت ابراہیم علیہ السلام کا طریقہ ہے، انہوں نے یہ سنت چالو کی تھی قربانی کی. تو صحابہ نے پوچھا وما نافیہ یا رسول اللہ، ہم کو کیا ملے گا قربانی کرنے میں؟ تو ارشاد فرمایا بکل شاعت حسنہ، قربانی کے جانور کے بدن پر جتنے بال ہیں ہر بال کے بدلے میں اللہ نیکی عطا فرمائیں گے، اور بکرا ہو بڑا جانور ہو، ہر جانور کے بدن پر لاکھوں کی تعداد میں بال ہوتے ہیں، لاکھوں بال ہوتے ہیں، تو ہر بال کے بدلے میں اللہ نیکی عطا فرمائیں گے. تو صحابہ نے پوچھا کہ بھیڑے دمبے جس میں اون ہوتا ہے، اور اون تو بہت ہوتا ہے، کئی گنا ہوتا ہے، تو بس کو یا رسول اللہ، اے اللہ کے اون والے جانور میں کیا ملے گا؟ تو ارشاد فرمایا بکل شاعت من السوف حسنا، کہ اون میں بھی ہر ہر بال کے اوپر اللہ تعالیٰ تم کو نیکی عطا فرمائے. اس سے یہ بات سمجھ میں آئی کہ اگرچہ ہم لوگ یہ اون والے جانور بھیڑے دمبے پسند نہیں کرتے، لیکن ثواب کے اعتبار سے وہ بڑھ جاتے ہیں، کیونکہ اس کے اندر بال زیادہ ہوا کرتے ہیں. اور ایک حدیث میں ارشاد فرمایا سب منو بہایا تم فن سراتی متایا تم، ذرا قربانی کا جانور موٹا اور اچھا خریدو، اس لیے کہ وہ پل سنات کے اوپر تمہاری سواری بننے والا ہے. تو میں لوگوں کو کہا کرتا ہوں کم سے کم اپنے وزن کے حساب سے تو جانور خریدو، کہ وہ میرا وزن برداشت کر کے وہ جانور چلے گا کہ نہیں پل سنات پر، کہ کہیں راستے پر بیٹھنے جا رہے ایسا نہ ہو رہے. تو ذرا موٹا تازہ تندرست جانور خریدنا چاہیے. ایک اور بات حدیث میں آئے، نبی کریم صلی اللہ علیہ وسلم نے حجت الوداع کے موقع پر اکیلے اپنی طرف سے 700 قربانی دی. حضور نے اپنی طرف سے 700 قربانی دی، 100 اونٹ ذبح کیے، اور ایک اونٹ میں 100 حصے ہوتے ہیں، تو 700 اونٹ حضور کے ذبح کرنا ہے اپنی طرف سے. اس سے ایک بات بھی سیکھنے کو ملی کہ ایک مسلمان جس کے پاس نصاب ہو اس کے اوپر ایک قربانی تو واجب ہے، اور ایک سے زیادہ کرے تو زیادہ ثواب ملے. اللہ نے ہم کو پیسہ دیا ہے، مال دیا ہے، دولت دی ہے، تو ایک سے زیادہ قربانی کرو، یہ ثواب کمانے کی چیز ہے، یہ تو منیمم ہے، ایک قربانی تو واجب، لیکن زیادہ جتنی کریں گے اتنا زیادہ اللہ تعالیٰ ثواب اور اجر عطا فرمائیں گے. ایک حدیث کے اندر آتا ہے، اور حدیث سے یہ بات نکلتی ہے کہ قربانی کا جانور اپنے ہاتھ سے ذبح کرنا بہتر ہے، کہ آدمی اپنا جانور اپنے ہاتھ سے ذبح کرے افضل طریقہ. اب کوئی بیچارے کو آتا نہیں ہے تو پریکٹس کرے، مشق کرے، سیکھے اس کو ذبح کرنے کی، ورنہ آخری درجے میں دوسرے سے ذبح کرائے، ورنہ افضل طریقہ اپنے ہاتھ سے ذبح کرنا. اس سے ایک بڑی اہم بات جس کی طرف دھیان دینے کی بہت ضرورت ہے کہ ہم اپنی قربانی اپنی آنکھ کے سامنے کریں، یہ افضل طریقہ، نظروں کے سامنے یہ بہترین طریقہ ہے. اس سے فائدہ یہ ہوگا کہ اپنی بستی اور اپنے اطراف کے غریبوں کو بھی گوشت کھانے کا موقع ملے گا، اپنی قربانی اپنی نظروں کے سامنے ہوگی تو. اور جی آج کل ایک رواج چل پڑا ہے کہ ہر ایک آدمی مدرسوں میں لکھوا دیتے ہیں، وہ کوئی میں بہت زیادہ اس کی آپ کو حوصلہ افزائی نہیں کرتا، اس لیے کہ مسجد میں بیٹھ کر کہتا ہوں اپنے علاقے میں اپنے ضلع میں بہت سے مسلمان بیچارے عید کے دن دال کھاتے ہیں، مجھے معلوم ہے اچھی طرح، اپنے علاقے میں اطراف کے اندر، اپنے سورت ضلع کی بات کر رہا ہوں، عید کے دنوں میں ان کو بیچاروں کو ایک روٹی کھانا نصیب نہیں ہوتی، اور ہم ایک بے دھڑک مدرسوں میں لکھوا دیتے ہیں کرو قربانی یہاں بھی تاکہ علاقے کے غریبوں کو کھانا ملے اور وہ لوگ گوشت کھا رہے اور ان کے پیٹ میں بھی قربانی کی موٹی جا رہے. یہ ہونا چاہیے کہ علاقے کے اندر ہم زیادہ سے زیادہ قربانی کا اہتمام کریں، اس کا فائدہ اپنی نظروں کے سامنے قربانی ہوگی، اپنے ہاتھ سے قربانی ہوگی، और पूरे इत्मीनान वाली कुर्बानी होगी, बहुत फायदे और इलाके के गरीबों को खाना मिलेगा। इसलिए अपने हाथ से अपनी कुर्बानी अपनी नजरों के सामने करना, ये अफजल तरीन और बेहतरीन और उम्दा तरीका है। उसके ऊपर भी अमल को खूब बढ़ाना चाहिए। नबी करीम सल्लल्लाहु अलैहि वसल्लम ने 100 में से 63 ऊंट अपने मुबारक हाथ से जबा किए, नहर किए। अल्लाह के नबी रहमतुल्लिल आलमीन हुजूर किसी को तकलीफ नहीं देते थे, लेकिन फिर भी कुर्बानी की बात आई तो अपने मुबारक हाथ से 63 ऊंट को नहर किया। नहर वो अजीब चीज है, देखने के काबिल मजा आता है उसको देखने। जानवर ऊंट को खड़ा रखते, जमीन पर सुलाते नहीं, बांधते भी नहीं, और खड़े खड़े ऊंट को या गर्दन वाले नीचे हिस्से पर एक छोटा सा कंजर मार देते, उससे वो उसकी नस कट जाती और फूल फुहारे की तरह उड़ता है और इधर उधर दौड़ के धड़ाम से नीचे घुस गिरता है। उसको कहते हैं नहर करना। ये सूरह इन्ना आतैना कल कौसर आप पढ़ते हो, उसमें क्या पढ़ते हो, इन्ना आतैना कल कौसर फसल्ली लिरब्बिका वनहर। वनहर का मीनिंग यही होता है कि अपने हाथ से ऊंट की गर्दन में छुरा मार देना, उसको नहर करना कहते हैं, और वो अफजल तरीका है। वहाँ हज के अंदर मीना में ये मंजर देखने को मिलते हैं, वो 21-20 ऊंट को लाके धड़ाधड़ सेकंडों में नहर करके जमीन के ऊपर गिरा देते हैं। वो एक प्रैक्टिस का काम है। तो अल्लाह के नबी सल्लल्लाहु अलैहि वसल्लम ने 63 ऊंट को अपने मुबारक हाथ से नहर किया। इसीलिए मैं आप सबको ये तरकीब देता हूँ कि अपने हाथ से कुर्बानी करो, नजरों के सामने करो, और उसको अपने इलाके के अंदर भी तकसीम करो। मुस्तहब ये लिखा है किताबों में कि कुर्बानी के गोश्त के 3 हिस्से करने, एक हिस्सा अपने खाने के वास्ते, दूसरे हिस्सा रिश्तेदारों और दोस्तों के वास्ते, और तीसरा हिस्सा गरीबों के वास्ते। इस तरह बराबर बराबर 3 हिस्से करने के। तो अगले साल मैंने हज से आकर एक गरीब को पूछा, जॉब से लेकिन इबरत का जॉब से, मैंने पूछा कि ईद पर बकरे का गोश्त खाने को मिला कि नहीं मिला। दूसरे गाँव की बात कर, मैंने पूछा क्यों नहीं मिला, तो कहो डीप फ्रीज नाम का बहुत बड़ा गरीब है, उसका ही पेट नहीं भरता, इसीलिए हमको कौन खिलाएगा। तो बाद लोग पूरी पूरी कुर्बानी डीप फ्रीजर में भर देते हैं, हम गरीबों को कौन रोटी देता है। इसीलिए अपने यहाँ ये सिस्टम है ये गुरबा कमेटी की तरफ से, ये कुछ नौजवान लोग, मैं उसको बहुत ही मुबारकबादी का काम समझता हूँ। और मैं तो इंडिया में और फॉरेन में लोगों को सुनाता हूँ कि देखो हमारे यहाँ के नौजवान ईद के दिन ये काम करते हैं, इनकी भी अपनी ईद की खुशी होती है। हर एक ये नौजवान ऐसे कि अपने घर में अच्छी से अच्छी कुर्बानी होती है, लेकिन वो अपना सारा कामकाज छोड़ करके गरीबों के वास्ते मेहनत करते हैं। और ये कोई मामूली बात है कि 2300 फैमिलियों को बहुत सिस्टमेटिक तरतीब से गोश्त पहुँचे उनके घर के ऊपर, ये बहुत बड़ा काम है, बहुत ऊँचा काम है। इसीलिए मैं आप सबको तरगीब देता हूँ कि इसमें हिस्सा लो, इस काम को बढ़ाओ, क्योंकि अब हमारा मांडोली बड़ा हो रहा है, खूब बड़ा हो रहा है, नई नई कॉलोनी झुपड़पट्टी, और उसमें अदर स्टेट के लोग आकर के बसने लगे, और वो बेचारे कुर्बानी की सलाहियत नहीं रखते, तो उनके घरों तक कुर्बानी का गोश्त पहुँच जाए और वो खाए और उनकी दुआएं हमको मिले और वो सवाब हमको मिले। इसीलिए इस काम को और बढ़ाओ और ज्यादा, नौजवान लोग भी हिस्सा लो और उसमें बकरे देने वाले लोग भी हिस्सा लें, जानवर देने वाले भी हिस्सा लें। अल्लाह सुबहानहू व तआला ईद को हम सब के लिए आफियत और मुबारकबादी के साथ गुजरवा दे। देखिए इसके अंदर कुछ एहतियात भी बहुत जरूरी है। जहाँ दूसरी कौम के लोगों की नजर पड़ती हो, ऐसी जगहों के ऊपर खुल्लम खुल्ली कुर्बानी मत करो, छोटे जानवर की भी नहीं, बकरे की भी। दूसरी कौम दूसरे धर्म मजहब के लोगों की नजर पड़े, ऐसी जगह खुल्लम खुल्ली कुर्बानी मत करो, क्योंकि बाद लोग मानते हैं अहिंसा है। अब इस तरह आप जानवर को जबा करोगे तो उनके दिल में गुस्सा पैदा होता है, इसलिए जरा छुप करके एहतियात के साथ करो। और ये भी आते हैं, तो मसला लिखा है किताबों के अंदर कि एक बकरा काट रहे हो, एक जानवर काट रहे हो, तो उसकी नजर के सामने दूसरा नहीं काटना चाहिए। तो जानवर से जब पर्दा करने का हुक्म है तो इंसानों से तो बदल दे, अगला पर्दा करना चाहिए। और जो उसकी गंदगी वगैरह होती है, रोजड़ी हड्डी वगैरह भी एक खड्डा खोद करके उसमें दफन करवाना चाहिए। प्लास्टिक की थैली में भर करके अच्छी तरह पैक करके उसको दफन कर दो, या एक जो है डस्टबिन के अंदर रखो, खुल्लम खुल्ले हड्डियां डाल देवे, होजुड़ी डाल देवे, जिससे बाद में बदबू फैले, ये भी अच्छी चीज नहीं है। इससे भी जो है नफरत का माहौल पैदा होता है। तो कुर्बानी में थोड़ा एहतियात रखो। लोग कुर्बानी के दिनों के अंदर गोश्त के ठेले टू व्हीलर के ऊपर रख रख करके इधर उधर दौड़ते हैं, वो भी जरा अच्छा नहीं लगता। गैर मुस्लिमों के मोहल्ले से पास होते रिक्शा में कार में बंद करके थोड़ा एहतियात से, खुद नजर नहीं आ रहे, इस तरह चले, ये हमारे लिए बहुत जरूरी है।
अल्लाह को राजी करने के वास्ते काबा शरीफ का हज करना जरूरी फर्ज है। ऐसे लोगों के वास्ते जो काबा शरीफ जाने आने के रास्ते की इस्तेदाद रखते हो, सलाहियत रखते हो, खर्चे का इंतजाम रखते हो, ऐसे लोगों के लिए हज करना अल्लाह को राजी करने के वास्ते फर्ज और जरूरी है। तिर्मिज़ी शरीफ में हजरत अली रज़ी अल्लाह तआला अन्हु से एक हदीस मनकूल है। नबी करीम सल्लल्लाहु अलैहि वसल्लम ने इरशाद फरमाया, जो आदमी मक्का जाने की ताकत रखता हो, काबतुल्लाह के पास जाने की ताकत रखता हो, यानी सफर का खर्चा जिसके पास हो जाने का आने का, और मैंने पहले आपको एक मिकदार बतलाई थी कि आजकल के हालात के एतबार से जिसके पास तकरीबन 3.5 लाख रुपए का इंतजाम हो तो उस आदमी के लिए हज करना फर्ज हो जाता है जिसने आज तक हज न की हो। तो अल्लाह के नबी सल्लल्लाहु अलैहि वसल्लम फरमाते हैं कि जो आदमी बैतुल्लाह काबा शरीफ जाने आने का जो जरूरी खर्चा है इतना इंतजाम उसके पास हो और फिर भी वो आदमी हज न करे तो चाहे तो वो यहूदी होके मरे या नसरानी ईसाई होके मरे। और सख्त बात नबी करीम सल्लल्लाहु अलैहि वसल्लम ने फरमाई। फिर आगे हुजूर ने उसकी हदीस में अपनी बात की तारीफ कुरान की आयत से फरमाई और इरशाद फरमाया कि इसलिए कि अल्लाह ताला फरमाते हैं वलिल्लाहि अलन नास हिज्जुल बैत मन इस्तता इलैहि सबीला, अल्लाह ताला के लिए उसके घर का हज करना जरूरी है जो वहां की ताकत रखता हो। इसीलिए हर मोमिन को ये चाहिए कि जिसके पास जरूरी खर्च का इंतजाम हो गया हो वो आदमी पहली फुर्सत में हज करे, वरना अल्लाह के नबी सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया कि वो यहूदी या ईसाई होके मरे हमें कोई परवाह नहीं। दूसरी हदीस तिर्मिज़ी शरीफ में हजरत अब्दुल्लाह इब्ने मसऊद रज़ी अल्लाह तआला अन्हु से मनकूल है। नबी करीम सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया कि तुम हज और उमरे पे दर पे करो, यानी लगातार करो, कंटिन्यू करो। इसका एक मीनिंग ये है कि हज करने के लिए जाओ तो साथ में उमरा भी कर लो। बेहतर है कि हज इहराम करें, यानी एक ही एहराम में हज और उमरा दोनों करें। दूसरी शक्ल ये है कि उमरे का एहराम मान के उमरा करें, फिर उमरे से फारिग होकर हज के दिनों में हज करें। और उसकी एक शक्ल ये भी हो सकती है कि जब जब भी आदमी को मौका मिले फर्ज हज के बाद नफिल हज नफिल उम्रे करता रहे। नबी करीम सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया हज उम्रे पे दर पे लगातार करो, ये तुम्हारी मोहताजी और गरीबी को और तुम्हारे गुनाह को इस तरीके से दूर और साफ कर देंगे जैसे कि सोने और चांदी के अंदर जो मैल होता है वो आग की वजह से साफ हो जाता है। ये सोना और चांदी जिसको हम अपने हाथ में गले में लगाते हैं ये तो बड़ी मेहनतों के बाद आता है, जो उसकी माइंस होती है उसकी खान होती है उसको जाकर के कभी देखो कि मिट्टी बहुत ज्यादा होती है और सोना मामूली हुआ करता है, उसको रिफाइन करना पड़ता है।
तब जाकर के थोड़ा सा प्योर सोना तैयार हो जाए, तो उस सोने को जो जमीन से निकला, जो चांदी जमीन से निकली, उसको भट्टी में डाल डाल करके रिफाइन करना पड़ता है। नबी करीम सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया, तुम हर उम्र करो, उसकी वजह से तुम्हारे गुनाह भी मिट जाएंगे, खत्म हो जाएंगे और फकीरी और मोहताजी भी दूर हो जाएगी। इसको ईमान कहते हैं। कैसे ईमान भी गैब है कि आदमी ये देखता है कि हज करने गया तो पैसे खर्च हो गए, उमरा करने गया तो पैसे खर्च हो गए, और नबी करीम सल्लल्लाहु अलैहि वसल्लम ये फरमाते कि जो पैसा हज उम्र में लगा उसकी बरकत से अल्लाह तुम्हारी गरीबी को दूर फरमाएंगे। और ईमान से कहता हूँ ये बात, अपनी जिंदगी की भी दूसरे 500 इंसानों को देखा कि जो मुसलसल हज उम्र करते हैं, अल्लाह उनके रोजी में खजाने गैब से अजीब बरकत अदा फरमाते हैं। हमारा तो ईमान है लेकिन साथ में तजर्बा भी है कि अल्लाह हज उम्र की बरकत से जो खर्च होता है उसके ऊपर अल्लाह ताला ऐसा खजाना गैब का खोलते हैं कि उसकी अकल हैरान रह जाती है और गुनाह भी साफ हो जाते हैं। एक हदीस में तालिबन इब्ने माजा में ये रिवायत है कि हजरत उमर फारूक रजी अल्लाह तआला अन्हु दूसरे अमीरुल मोमिनीन खलीफा राशिद हजरत उमर रजी अल्लाह तआला अन्हु ने एक मरतबा नबी करीम सल्लल्लाहु अलैहि वसल्लम को दरख्वास्त की, हुजूर मुझे उम्र में जाना है, तो हुजूर ने उम्र की इजाजत मरहमत फरमाई और फरमाया मेरे भाई, हुजूर ने फरमाया मेरे भाई तुम अपनी उम्र की दुआ में मुझे मत भूलना, मुझे याद रखना। अल्लाह के नबी सल्लल्लाहु अलैहि वसल्लम ने हजरत उमर को दरख्वास्त फरमाई कि उमर तुमको उम्र की इजाजत में जाओ लेकिन सफर उम्र के अंदर मुझे दुआ में याद रखना और तुम दुआ में मत भूलना। अंदाजा लगाओ कि काबा के सामने मांगी हुई दुआएं कितनी मकबूल होगी, उम्र की दुआएं कितनी मकबूल होगी, हज की दुआएं कितनी मकबूल होगी कि अल्लाह के नबी सल्लल्लाहु अलैहि वसल्लम खुद उम्र में जाने वालों को दुआ की दरख्वास्त कर रहे हैं और साथ में फरमाए कि मुझे दुआ में मत भूलना। इस हदीस से हमको एक अदब ये सीखने को मिला कि जो लोग उम्र में जा रहे हैं, हज में जा रहे हैं, उनकी मुलाकात करके उनको दुआओं की दरख्वास्त करना चाहिए कि आप हमारे लिए दुआ करना, ये भी अल्लाह के नबी सल्लल्लाहु अलैहि वसल्लम की सुन्नत है। एक हदीस में इरशाद फरमाया कि जब अल्लाह ताला ने हजरे अस्वद को दुनिया में उतारा, मैं बयानों में कहा करता हूँ दुनिया वाले खुश नसीब है, इस वक्त दुनिया में 3 जन्नती पत्थर है, 3 जन्नती पत्थर इस वक्त दुनिया में मौजूद है, उसमें से 2 काबा के सामने है। हदीस में आया कि काबतुल्लाह के सामने ये जो हजरे अस्वद है काबा में लगा हुआ, ये हजरे अस्वद, हजर मीनिंग पत्थर, अस्वद मीनिंग काला, ये काला पत्थर नबी करीम सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया कि जब जन्नत में से उतारा गया तो दूध की तरह सफेद था, उस पत्थर के अंदर तासीर ये है कि वो गुनाहों को चूस रहता है, तो उसने लोगों के गुना चूसे 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 यहाँ तक के वो पत्थर काला बन गया, गुना चूस चूस करके। और देखो हाजियों एक बात याद रखना कि जरूरी नहीं कि जाकर के उसको हाथ लगावे तो भी वो गुना चूसेगा। हज्जतुल विदा के मौके पर हजरत नबी करीम सल्लल्लाहु अलैहि वसल्लम अपनी तमाम तर फजीलतों के बावजूद हजरत अस्वद के करीब नहीं गए। अगर हुजूर जाना चाहते तो हुजूरे पाक सल्लल्लाहु अलैहि वसल्लम को कौन रोक सकता था, लेकिन हदीस में मौजूद है कि अल्लाह के नबी सल्लल्लाहु अलैहि वसल्लम ने ये अमल भी किया कि अपनी लकड़ी मुबारक हजरे अस्वद को लगाई और उसको हुजूर ने चूम लिया, हुजूर भी करीब तशरीफ ले गए बाद मौकों के ऊपर। इससे मालूम हुआ कि जो आदमी दूर से इस्तेलाम कर ले हजरे अस्वद का, उसकी तरफ हाथ को करके अपने हाथ को चूम ले, उसको भी फजीलत हासिल हो जाएगी और हजरे अस्वद उसके गुनाहों को भी चूस लेगा। एक हदीस के अंदर आता है नबी करीम सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया कि हजरे अस्वद और मकाम इब्राहिम यानी जिस पत्थर पे इब्राहिम अलैहि सलाम खड़े रहे थे, अल्लाह ताला ने हजरत इब्राहिम अलैहि सलाम को हुक्म दिया कि तुम काबतुल्लाह बनाओ, वहाबी बना मिला
إسماعيل أن طهر بيتي للطائفين والعاكفين والركع السجود.
इसलिए कि जो काबा था वो तो नूह अलैहिस्सलाम के जमाने में आसमान पे उठा लिया गया था और उसका फाउंडेशन पाए रेती के अंदर छुप गए थे, मिट्टी में दब गए थे और लोगों को मालूम नहीं था कि यहाँ काबा है। अल्लाह ने इब्राहिम अलैहिस्सलाम को, इस्माइल अलैहिस्सलाम को हुक्म दिया काबा बनाओ, दोनों बाप बेटों ने मिल करके काबा बनाया। हजरत इब्राहिम अलैहिस्सलाम कड़िया काम करते मेहमान है और हजरत इस्माइल अलैहिस्सलाम वो भी अल्लाह के नबी मजूरी कर रहे हैं, बाप बेटे, बाप कड़िया बेटा मजूर बना हुआ है और दोनों ने अल्लाह का घर काबा बनाया। इस हदीस के हवाले से मैं लोगों को दरख्वास्त करता हूँ, कहीं मस्जिद बनती हो, मदरसा बनता हो तो उसमें चंदा देने से सवाब मिलेगा, लेकिन नबी की सुन्नत, इब्राहिम अलैहिस्सलाम की सुन्नत ये कह रही है कि कुछ हमको उसमें प्रैक्टिकली मजूरी का काम भी करना चाहिए, जो इब्राहिम अलैहिस्सलाम ने किया, इस्माइल अलैहिस्सलाम ने किया, बल्कि जो काबा हुजूर की जवानी में बना, उस काबा को बनाते वक्त खुद नबी करीम सल्लल्लाहु अलैहि वसल्लम पत्थर को अपने कंधे मुबारक पर उठा उठा के लाए। हदीस में वाकिया सीरत की किताबों में मौजूद है कि पत्थर लाने की वजह से नबी करीम सल्लल्लाहु अलैहि वसल्लम का कंधा मुबारक जख्मी हो रहा था। तो आपको रिश्तेदारों में किसी बड़े ने, चचा ने या दादा ने कहा, बेटा ये लुंगी जो नीचे बांधी वो डाल दो कंधे पर और उसके ऊपर पत्थर रख के लाओ ताकि तुम्हारे कंधे को जख्म न हो। जैसे ही हुजूर ने लुंगी खोलने का इरादा किया, अल्लाह ताला चाहते थे कि नबी बनाए जाने से पहले, यानी नबूवत के ऐलान से पहले भी नबी का सदर न खुलने पाए, हुजूर फौरन बेहोश हो और किसी के सामने सदर नहीं आ सका, वरना अरब में सदर खोलना कोई ऐब की बात नहीं थी, वो तो काबा के सामने नंगे नंगे तवाफ करने को सवाब समझते थे, उनके यहाँ सदर कोई चीज नहीं थी। तो चचा जान ने या दादा जान ने मशवरा दिया, बेटा लुंगी डालो उस पर पत्थर लाओ। तो नबी करीम सल्लल्लाहु अलैहि वसल्लम अभी तो बहुत कम उम्र थी, तो हुजूर ने इरादा किया, इतने में बेहोश हो गए। तो हुजूर ने भी काबा की तामीर में पत्थर उठाए हैं, इससे मालूम हुआ कि अल्लाह के घर के काम में कुछ न कुछ मजदूरी का काम भी करना चाहिए, ये नबियों का तरीका। तो हजरत इब्राहिम अलैहिस्सलाम और इस्माइल अलैहिस्सलाम दोनों ने काबा बनाया, तो उस वक्त के ऊपर जिस पत्थर पर खड़े होकर के उन्होंने काम किया, वो पत्थर के ऊपर इब्राहिम अलैहिस्सलाम के मुबारक कदमों के निशान है, उसको मकाम इब्राहिम कहते हैं। ये भी जन्नत में से लाया गया, कहते हैं कि मकाम इब्राहिम और हजरत अस्वद दोनों जन्नती पत्थर है, जन्नत से लाए गए, याकूत है और उसकी इतनी रोशनी थी, इतनी रोशनी थी कि अगर अल्लाह ताला उसकी रोशनी को बाकी रखते तो पूरी दुनिया में मशरिक और मगरिब, पूर्व और पश्चिम, ईस्ट और वेस्ट, पूरी दुनिया कयामत तक चमकती रहेगी। लेकिन अल्लाह ताला ने जब दोनों पत्थर को दुनिया में उतारा तो उसकी लाइट डिम कर दी, उसकी रोशनी को झांकी कर दी और फिर दोनों पत्थरों को दुनिया में उतारा। ये दोनों जन्नती पत्थर है जो काबतुल्लाह के सामने मौजूद है, एक हजरत अस्वद, एक मकाम इब्राहिम, और तीसरा जन्नती पत्थर है जो बैतुल मुकद्दस में कुब्बतुस सहर के नीचे जो हमारा पहला किबला था, अल्लाह ताला उसको आजाद करवाए। तो ये हज अल्लाह ताला की एक बहुत मुकद्दस इबादत है, हर मोमिन की दिल की आरजू ये हो खुदा मुझे वहाँ बार बार ले, वो जगह है बार बार जाने की। खुद अल्लाह फरमाते वही जालनल बैत मसाबत लिन्नास व अमना, हमने काबतुल्लाह को ऐसा बनाया कि वहाँ लोग बार बार आवे, ऐसी जगह हमने बनाया। और जो आदमी एक मरतबा हज करता है उसके दिल में काबा की तलब दोबारा भड़कती है, शौक पैदा होता है, ये है जाने की जगह बार बार। और हदीस में आता है कि जो हज मकबूल होता है, जिसमें कोई गुनाह नहीं होता, इसका बदला है सवाब और जन्नत के ऊंचे ऊंचे दर्जात। अल्लाह ताला हम सबको काबा से, मदीना से मोहब्बत अता फरमाए, ऐसी मोहब्बत अता फरमाए कि बस वहाँ दिल लगा हो और वहाँ